नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन लिएर आइपुगेका छौं। मदन पुरस्कार प्राप्त उपन्यास सेतो धरतीको 16 श्रृंखला हामीले गएको साता सुन्यौं। 16 श्रृंखलासम्म आइपुग्दा ताराकी साथी पवित्रासँग अब देवघाटमा भेट भएको छ र पवित्राले आफ्नो कहानी बताउँदैछिन् तारासँग। उनको कहानी कसरी अगाडि बढेको थियो सुन्छौ अब सेतो धरतीको 17 श्रृंखलामा पृष्ठ 327। मलाई मेरो सोरती धेरै राम्रो छ भन्ने कुरा थाहा थिएन, उहीँ गएर थाहा पाएँ। जब मैले आश्रममा भजन गाउन थालेँ, त्यहाँका गुरुजीले भने, तिमी त मीरा हौ, किन? किनभने तिमी साह्रै मिठो भजन गाउँछौ। त्यसपछि सबैले मलाई मीरा भन्न थाले। म ती गुरुजीकी मीरा भएँ, युवक साधुकी मीरा भएँ, सबैकी मीरा भएँ। पवित्र त मेरो विगत जस्तै भएर हराई बिलाई। आश्रममा मलाई सङ्गीतको सामान्य ज्ञान दिइयो, हार्मोनियम बजाएर जब म भजन गाउन थाल्थेँ सबै झुम्थे। थाहा छ, ती ठूला गुरु पनि मोहित भएका थिए मेरो स्वरमा, अरू अरू गुरुहरू पनि मोहित भएका थिए। तिनले भनेका थिए, तिम्रो स्वरले मान्छेहरू मूर्ति जस्ता हुन्छन् र मूर्ति मान्छे जस्ता हुन्छन् कि क्या हो? तिम्रो गलामा सरस्वती बसेकी छन्, तिम्रो भजनले भगवान प्रसन्न हुन्छन्। भगवान् त थाहा भएन, तर मानिसहरू भने प्रसन्न भएका थिए। भगवान् नै प्रसन्न भएको भए पनि के भयो, म प्रसन्न थिइनँ, किनभने मलाई गीत मन पर्न थालिसकेको थियो, भजन होइन। मलाई थाहा भयो, तिनका वेदान्तमा मात्र होइन, मेरा गलामा पनि शक्ति रहेछ, मभित्र पनि अरूलाई मोहित बनाउने क्षमता रहेछ। त्यसपछि मभित्र आकाङ्क्षाहरू उम्रिन, हुर्किन, बढ्न, फुल्न र फल्न थाले। जब एक दिन बजारतिर निस्केँ, त्यहाँ धेरै पसल थिए। ती पसलहरूमा विभिन्न रङ्गीन लुगा देखेँ, ती मलाई लगाउन मन लाग्यो। श्रृङ्गारका विभिन्न प्रसाधनहरू देखेँ, ती मलाई प्रयोग गर्न मन लाग्यो। कहिलेकाहीँ आश्रमबाट यसरी बजारतिर निस्किँदा मलाई लाग्यो, संसार बाहिर छ जुन धेरै ठूलो छ। आकाशमा माथि उडिरहेका चराहरू हेर्दै सोच्थेँ, संसार कति ठूलो छ भन्ने कुरा यी चराहरूलाई थाहा छ। आकाशबाट चराहरूले मानिसलाई कति सानो र होचे देखे होलान्। कल्पना त कसले रोक्न सक्थ्यो र मलाई? तिमीलाई त थाहा छ नि, पहिलेदेखि नै म एकदमै काल्पनिक स्वभावकी केटी थिएँ, कल्पनामा रमाएर आनन्द लिने। मेरो मन पनि चरा भएर उड्यो र यी बजारका प्रत्येक मान्छेलाई एकदमै साना र होचा देख्न थाल्यो। त्यसपछि त मेरो मनमा एकाएक आँट र साहस बढ्दै गयो। बजारमा सजाएर राखिएका चमकदार लुगा, गहना र श्रृङ्गार बनाउनेले मेरै लागि बनाएका हुन् जस्तो लाग्यो। तर म त्यही बजारमा एकदमै श्याम श्वेत भएर हिँडिरहेकी थिएँ, एउटी श्याम श्वेत केटी जसको साथमा मुस्किलले 4 रुपियाँ छ, जसको नजिकका आफन्त भन्नु कोही छैनन्। ऊ निर्धक्क यस्तो कल्पना गर्दै बजार टुल्थी। पसलहरूमा ठूलो ठूलो आवाजमा गीत बजिरहेको थियो, आधी है चन्द्रमा रात आधी, रहन जाए तेरा मेरा प्यार आदि मुलाकात आदि।
कुणा है सांगो मी,
जब मैले बाहिर यस्ता रसिक प्रेमपूर्ण गीत सुने मलाई भजन गाउन मन लागेन। मलाई पनि त्यस्तै गीत गाउन मन लाग्यो। ती फेन्सी स्टोरहरूमा सजाएर राखिएका चमकदार लुगा र श्रृङ्गारले सजिएर प्रेमका श्रृङ्गारिक गीत गाउन मन लाग्यो। ती गीतमा नाच्न मन लाग्यो। तर साँझ आश्रममा म उसरी नै फर्किएँ जसरी गाएकी थिएँ। केवल मेरो मनले मात्र सिँगारिएर गायो, नाच्यो, आश्रममा काम गर्दा थाहै नपाई गाएछु आधी हे चन्द्रमा। गुरुले सुनेर हप्काए, आश्रममा यस्तो गीत गाउँछन्? यो त भजन गाउने ठाउँ हो, यस्ता गीत रण्डीहरूले मात्र गाउँछन्। मलाई एकदम नमज्जा लाग्यो। आखिर म रण्डी नै त भएको छु, गाउँछु त किन गाउँदिनँ भन्न मन लागेको थियो, तर भन्नै सकिनँ। त्यसैले मनमनै मात्र भने। मैले एउटा जुक्ति निकालेँ, तिनी फिल्मका मनपर्ने गीतका लयमा भजन गाउन थालेँ र फिल्मको गीत गाएको सन्तुष्टि लिन थालेँ। ती गुरुहरूले थाहै पाएनन्। तिनको अथाहमा म एकदमै खुसी भएँ। त्यसो गर्दा गुरुहरू र अरू भक्तहरूले झन् मन पराए। म मनमनै खुब हाँसेर सन्तुष्ट भएँ। मनमा लाग्थ्यो भगवान्ले पनि मन पराए होलान्। त्यस शरीर चोलोमा भए पनि मैले आफूलाई खुब सजाएकी थिएँ। पहेँलो पछौराले शिर ढाकेर बाहिर निस्केँ। यसको अरू केही कारण थिएन। ती बजारका पसलहरूमा रसिक गीतहरू बजेका हुन्थे। मैले थाहा पाएँ ती गीतहरू फिल्मका हुन्। ती गीत सुन्नमा त्यत्तिकै पनि बाहिर बजारतिर जान्थेँ। कसैलाई पर्खिरहेको बहाना गरेर ती गीत सुन्थेँ। त्यति बेला लोग्ने मान्छेहरूका कम्तीमा 100 जोर आँखाले मलाई ताकिरहेका हुन्थे। ती लोग्ने मान्छेहरू यो युवतीले मलाई नै पर्खिरहेकी हो कि चाहिँ हेर्थे। यदि मेरो शरीरमा सादा र सेता लुगा नभएको भए तिनीहरूले सोझे आएर मेरो पाखुरा समाएर भन्ने थिए जाने हो। मोरे बाके झलिया, मोरे बाके झलिया, मोरे बाके झलिया, मोरे डगरिया झलिया झलिया, बाके झलिया, मोरे बाके झलिया, मोरे डगरिया झलिया। आश्रम नजिकै एउटी साथी बनाएकी थिएँ। उमेरमा मभन्दा 2-4 वर्ष जेठी हुँदियो, त्यसैले म दिदी भन्थेँ। एक दिन सोधेँ, दिदी फिल्म कस्तो हुन्छ? सबै हाँसे। त्यहाँ दिदी बाहेक अरू पनि थिए। तिमीलाई फिल्म हेर्न मन छ? केही नबोलेर छको सङ्केत गरे। तिनले लामो र ठूलो करालो परेको स्वरले एउटा घर देखाइन्। त्यो घर पर थियो। ऊ त्यो घर फिल्म हल हो। तिमीसँग कम्तीमा 1 मोहर छ भने त्यहाँ जाऊ र टिकट काटेर फिल्म हेर, तर यस्तो लुगा लगाएर फिल्म हेर्न नजाऊ नि। मैले आफ्नै लुगा एक्सचेन्जमा टुलाएर हेरेँ र केही सोचेर भने, मसँग यस्तो बाहेक अरू लुगा छैन। दिदी मलाई तपाईँले लिएर जानुहोस् न है फिल्म देखाउन, म तपाईँको लुगा लगाएर जान्छु। तिनले मलाई अचम्म मानेर हेरिन्, केही बोलिनन्। ती नेपाली दिदी भएर मात्र यति अनुरोध गर्न सकेकी थिएँ। मेरो कुरा मन पराएन कि भनेर थपेँ, बरु हामी दुवैलाई टिकट किन्न पुग्ने पैसाको व्यवस्था म गर्छु। ती दिदीको नाम थियो शरीफा। शरीफा दिदीले मलाई फिल्म देखाउन लागिन्। पहिलोपटक फिल्म हेर्दा त म यति डुबेछु कि म त्यहाँबाट कहिले उत्रिन सक्दिनँ जस्तो लागेको थियो। 20-22 दिनपछि फेरि डुब्नेछु भनेर आफ्नै मनलाई विश्वस्त पारेपछि मात्र उत्रिन सकेँ। उत्रिएपछि झन् डुब्न मन लाग्यो, किनभने उत्रिएपछि नै थाहा हुँदो रहेछ डुब्नुको मजा। डुब्ने र उत्रिने, उत्रिने र डुब्ने क्रम चलिरह्यो। बाकी है बतिया चकोरी बन बन कह दे गुरे छलिया मोरे बाके छलिया मोरे बाके छलिया बाके छलिया बाके छलिया मोरे डगरिया छलिया। यसरी म फिल्म हेर्न ती दिदीको लुगा लगाएर धेरै पटक गएँ। गएको दिन आश्रममा एउटा न एउटा बहाना बनाउनु पर्थ्यो। मलाई आश्रमको अनुशासन तोड्न मन लागिरहेको थियो, किनभने त्यसरी जोखिम उठाएर बाहिर निस्किरहनु मसँग बहानाहरू धेरै थिएनन्। एकपटक गुरुले म फिल्म हेर्न गएको शंका गरे, तर मैले होइन भनेर कम्तीमा 20 पटक भने। त्यसपछि तिनको शंकाको हालत कुन्नी के भयो, 21 पटक पनि होइन भन्दा पत्याएनन् भने जे भरे परे पर्ला, हो भनेर आश्रम नै छोडेर हिँड्छु भन्ने सोचेकी थिएँ, तर त्यो हतियार प्रयोग गर्नै परेन। मलाई आश्रम सानोतिनो जेल महसुस हुँदै गयो। जेलमा बस्न मन लागेन, जुनसुकै मूल्य चुकाएर भए पनि मलाई वास्तविक जिन्दगी बाँच्न मन लाग्यो। शरीफा दिदीकोमा गएँ, तिनका नाता पर्ने एकजना बलात्मी रोग्ने मान्छे त्यहाँ आएका थिए, तिनका मामाका छोरा पर्ने अरे, सङ्गीत क्षेत्रमा काम गर्दा रहेछन्। म यसै गीत गुनगुनाउँदै थिएँ, कसो कसो तिनले सुनेछन् भने, तिम्रो स्वर साह्रै राम्रो छ, सङ्गीत सिक, तिमी खुब राम्रो गाउन सक्छौ। तिनले मलाई मेरो स्वरमा विश्वस्त पारे, मलाई आफ्नो स्वरमा त्यति विश्वास थिएन जति उनलाई थियो जस्तो लाग्छ। तर म कसरी सिक्न जाउँ, म त आश्रममा बस्छु। तिनले सोधे, तिमीलाई नाच्न पनि आउँछ? मैले भने, मनमनै मात्र आउँछ। तिमीले हिँड्दा नै नाचे जस्तो देखिन्छ, त्यसैले तिमी नाच्न पनि सक्छौ, खुब राम्रो नाच्न सक्छौ। यहाँ बजारमा नाचगान सिक्ने ठाउँ छ, तिमी गएर सिक, यदि जान्छौ भने म त्यहाँ लगेर भर्ना गरिदिन्छु, तिमीलाई त्यहाँ बस्ने व्यवस्था पनि हुन्छ, बदलामा त्यहाँ काम गर्नुपर्छ, जान्छौ? मैले भने, आश्रमबाट भाग्नुपर्छ नि, मैले सक्छु भने भाग, नाम बदलेर काम गर, लुगा र श्रृङ्गारको सजावटले अनुहार नै बदले जस्तै देखिन्छ, डराउनु पर्दैन, अरूले चिने भने, यो शहरमा तिमीलाई चिन्ने कोही छैन, आश्रमकाले देखेर चिने भने, त्यहाँ तिमी रङ्गीन भइसकेकी हुन्छौ, देखे पनि उनीहरूले रङ्गीन संसार चिन्दैनन्, किनभने उनीहरूको जीवनमा एउटा मात्र रङ हुन्छ, त्यसैले उनीहरू संसारलाई एउटा रङले मात्र देख्छन्। म भाग्न तयार भएँ, भागेँ। मीरा मरी जसरी पवित्र मरेकी थिए, त्यसपछि मेरो नाम अभिसारिका भयो। त्यहाँ गएर नृत्य र सङ्गीत सिकेँ, एकदमै चाँडै सिकेकी अरे मैले। नृत्य र सङ्गीतले मेरो बैंसको सलाई कोर्न थाल्यो, त्यसपछि म भित्रको आगो बल्न थाल्यो। मान्छेहरू म बलेको आगो ताप्न थाले, म बडो जोगिएर बल्न थालेँ, तिनीहरूले पनि बडो जोगिएर ताप्न थाले। मेरा आकांक्षाहरू अझ बढ्दै गए, मेरो रूप त्यति राम्रो छ भन्ने मलाई थाहै थिएन। जब मान्छेहरू मेरो रूप, यौवन, शरीर, स्वर र नृत्यमा लट्ठ पर्न थाले, तब म भित्र अझ आत्मबल बढ्दै गयो, मलाई मन पराउनेहरू झन् बढ्दै गए। मान्छेहरू मलाई कस्तो रूपमा मन पराउँछन् भन्ने कुरामा मैले पटक्कै ध्यान दिइनँ। तिमी देवी हौ, त्यसो भए पूजा गर, फूल प्रसाद र प्रशस्त भेटी चढाऊ, अनि ठट्टाको शैलीमा नखरा पार्दै थप्थे, तर बलि चाहिँ नचढाऊ। केही समयपछि हामी तिनजना युवती मिलेर एउटा कोठी खोल्यौँ। त्यहाँ नाचगान, मदिरा लगायत सप्तक चल्थ्यो। तारा, तिमीलाई नराम्रो लाग्ला, मलाई घृणा नगर आई, मैले वेश्याप्रति पनि गरेँ। हामी तिनजनामा सबैभन्दा राम्री मै थिएँ, रूपमा मात्र होइन, नाचगानमा पनि, बोलीवचन र व्यवहारमा पनि। ग्राहकहरू भन्थे, सबैभन्दा राम्रो कटाक्ष तिम्रो छ, म सबैभन्दा महँगी वेश्या भएँ। ठूला ठूला व्यापारी, उद्योगपति, नेता, कर्मचारी, कहिलेकाहीँ त विद्यार्थीहरू पनि आउँथे, कोही कोही त नेपाली पनि हुन्थे। नेपालीहरू आउँदा खुसी र डर सँगसँगै लाग्थ्यो, खुसी यसकारण लाग्थ्यो ती नेपाली हुन्, डर यसकारण लाग्थ्यो कतै तिनले मलाई चिन्ने त होइनन्, तर तिनले म नेपाली हो भन्ने मात्र चिने, अरू चिनेनन्, चिन्न पनि खोजेनन्, कतिपय नेपालीहरूसँग त मैले पैसा पनि लिइनँ, एकदम माया लाग्थ्यो, मानौ मैले मेरो माइतको कुनै प्रेमी भेटेकी हुँ। झट्ट हेर्दा कसले चिनोस् त, सेतो लुगा लगाएकी उरी मुडुली युवती जो कपाल पालेर रङ्गीन लुगा र सोह्र श्रृङ्गारमा सजिएर बसेकी छे, कसले चिनोस्। तर मैले जो पाएँ त्यही मानिससँग सम्बन्ध राखिनँ, धेरै विचार गरेर तौलिएर मात्र मैले आफूलाई बेचेँ, यसै पनि रित्तिएर जाने बैंस बेचेँ। सकेसम्म म त्यस्ता मान्छेलाई छान्थेँ जोसँग उसले तिरेको मूल्य सम्झेर एक रात बिताउन गाह्रो नपरोस्। तैपनि ती ग्राहकहरू एकदमै खराबदेखि असल, मूर्खदेखि विद्वान, सर्वहारादेखि सामन्त, शिक्षकदेखि विद्यार्थी, लेखकदेखि पत्रकार, भर्खरका किशोरदेखि बुढासम्मका हुन्थे, जस्ता पनि हुन्थे, कोही नसाका सुरमा हुन्थे, कोही बेसुरमा हुन्थे, जे होस् ती हुन्थे, नाच्ने, गाउने, पिउने, हाम्रो मधुशालामा हुन्थे। जब उस्तादहरू हार्मोनियम, तबला र सितार बजाउन थाल्थे, म घुङ्ग्रु बजाउँदै नृत्यको तालमा गाउन थाल्थे, ओ चाँद खिला, ओ तारे हँसी, यी रात अजब मतवाली है, समझने वाले समझ गए हैं, ना समझे वो अनाडी है। त्यसपछि हात हातमा मदिराका प्याला लिएर ती मधोसीहरू मलाई साथ दिन्थे, राति अबेरसम्म चल्थ्यो यस्तो, त्यसपछि ती जान्थे। तिमीलाई अचम्म लाग्ला तारा, एउटी बेस्याले पनि प्रेम गर्छ भन्ने सुन्दा, तर मैले जीवनमा दुईजनालाई असाध्यै प्रेम गरेँ, युवक साधु र कमल शरणलाई। अझ अचम्म लाग्ला बेस्यालाई पनि कसैले प्रेम गरे भनेको सुन्दा, सबैभन्दा बढी प्रेम कमल शरणले नै गरे, त्यसपछि युवक साधुले, त्यसपछि एकजना लेखक थिए, भर्खरका लेखक। म जस्ती बेस्यालाई भेट्न आउँदा पनि उनी आफ्ना र अरूका केही पुस्तकहरू उपहार लिएर आउँथे, ती दिन्थे र जान्थे। ती पुस्तक पढ्ने मुड हुन्थेन, वर्षौंसम्म थन्काएर राखेँ, पछि हेर्दा पो थाहा पाएँ ती त असाध्यै राम्रा कविता, कहानी र जीवनीका पुस्तकहरू रहेछन्। तिनै पुस्तकहरूका कारण म साहित्य पढ्ने भएँ। धेरै पटक उनले भने म तिमीलाई प्रेम गर्छु, म हाँसिदिएँ मात्र, यो सब नाटक हो जुन भ्रमले सम्भोगका लागि अझ रोमाञ्चित बनाउँछ, त्यसैले म पनि भनिदिन्छु म पनि तिमीलाई प्रेम गर्छु। एक दिन उनले भने म तिमीलाई बिहे गर्छु। मैले सोचेँ कि उनी बढी भावुक भएर भन्दैछन्, जुन भावनाको आयु धेरै हुँदैन लहरको जस्तै, कि यिनको मनस्थिति अलिक खुकुलो छ। मैले उनको तल्लो ओठमाथि दाहिने हातको चोराउन राखेर भने म बेस्य हुँ। यसोभन्दा पनि उनी रोकिएनन्। उनले भने तिमी मेरी प्रेमिका हो, म एक रातका लागि सबैकी प्रेमिका हौ, तर मेरी भने सधैँ सधैँका लागि प्रेमिका, सधैँ त केही कुरा पनि रहँदैन। उनले भने जिन्दगी रहेसम्म कि प्रेमिका, जिन्दगीको भन्दा प्रेमको आयु धेरै छोटो हुन्छ। मैले उत्तर दिएँ तर हाम्रो प्रेम जिन्दगीभर रहन्छ। कसरी, मैले सोधेँ, तिमी मेरी पत्नी भएपछि? उनले उत्तर दिए, बिहे भयो भने त हाम्रो प्रेमको अन्त्य हुन्छ। मैले भने होइन, सुरु हुन्छ, त्यसो भए तिमीले मलाई प्रेम गर्न सुरु नै गरेका रहेनछौ।
Aaaaaaah
नयाँ ढङ्गले सुरु हुन्छ भनेको धेरै तर्क मात्र नगर, उनले भन्दै गए। प्रेममा तर्कको कुनै अर्थ रहँदैन। म तिमीलाई पत्नी बनाएर एउटा आदर्श जीवन बाँच्न चाहन्छु। मेरो उपन्यासमा एउटा पात्र यस्तै छ, जसले वेश्यालाई प्रेम गरेर बिहे गर्छ र सुखमय जीवन बिताउँछ। ती त सब कल्पनाका कुरा हुन्। यस्ता कुरा कल्पना गर्दा मिठो लाग्छ, तर भोग्दा त्यत्तिकै तितो। यो हाम्रो जीवनका मसला होइनन्, तिम्रो उपन्यासका मसला हुन्। साँच्चै तिमीलाई पत्नी बनाउन चाहन्छु, उनले जिद्दी गरे। साँच्चै तिमीलाई पति बनाउन चाहन्न, मैले उत्तर दिए। मैले स्वीकारेपछि तिमीलाई के को डर? तिमी मेरा प्रिय ग्राहक हौ, आइराख बस। त्यसपछि मैले उनको ओठ बन्द गरिदिएँ, ओठहरूले नै। ख्यालख्यालमा यसो भन्ने त धेरै हुन्थे, तर उनले साँच्चै भनेका थिए। फरक यति हो, उनको त्यो भावनाको आयु एकदमै छोटो थियो। मैले अस्वीकार गरेर बरु उनको त्यो भावनाको आयु बढाइदिएँ। मैले उनीसँग बिहे गरेको भए केही समयमै हाम्रो प्रेमको अन्त्य हुन्छ भन्ने कुरा मलाई थाहा थियो। त्यसैले अस्वीकार गरेँ। उनी अन्धा भएका थिए, तर म अन्धी भएकी थिएन। एउटी वेश्या अन्धी हुन सक्दिनँ। म पनि अन्धी भएर बिहे गरेको भए एक दिन उनले भन्दै थिए, त नरकमा थिइस्, वेश्या थिइस्, तँलाई मैले जीवन दिएँ। जीवन दिएपछि प्रेम किन चाहियो? प्रेमभन्दा त जीवन ठुलो होइन र? उनले कुनै अर्की इज्जतदार पढे लेखेकी युवतीसँग बिहे गर्ने थिए। म उनको घरकी नोकर्नी जस्तै हुने थिएँ। कमसे कम म त्यो पीडामय जीवनबाट बसेँ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। श्रुति सम्वेगमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। पहिलो पटक कमल शरण आउँदा मेरो स्वर सुने, नृत्य हेरेर मदिरा पिउँदै मसँग दुई चार बात गरेर मात्र गए। ती दुई चार बातमा उनले रमाइलो ठट्टा गरेका थिए। सोचेँ यी मान्छे अलि रसिक रहेछन्। लगातार तीन चार साँझसम्म आइरहे। कुनी के देखेछन् ममा? उनले त हार्दिक कुरा पो गर्न थाले। भने पर्सि म नेपाल फर्किन्छु, म राजनीति गर्छु। हाम्रो देशमा प्रजातन्त्र आइसकेको छ, ठूलो सङ्घर्ष गरेर राणा शासन हटायौं, अब चुनाव हुँदैछ। यहाँ केही दिनका लागि राजनीतिक भेटघाट र पर्चा छपाउन आएको, तर तिमीलाई देखेपछि यहाँ एकछिन भए पनि समय निकालेर आउन मन लाग्यो, मदिरा पिउन मन लाग्यो र आए। भोलिपल्ट पनि आए, धेरै ज्ञानका कुरा पनि गरे, प्रेमका कुरा पनि गरे। प्रेमकै प्रसङ्गमा उनले भने, म तिमीलाई प्रेम गर्छु। प्रेम गर्छु त धेरैले भन्थे, तर कसैले गर्दैनथे। तिनलाई पनि मैले त्यही अरबमा राखेँ। मैले भने, म अलि आज बिरामी छु। त्यसपछि उनले त झन् माया गर्न थाले। म बिरामी भएको थाहा पाएपछि ग्राहकले त छोडेर जान्छ र सन्चो भएपछि मात्र आउँछ, तर उनले छोडेनन्। के भएको भनेर औषधि पो किनेर ल्याइदिए। तिनी मलाई प्रेम गर्दा रहेछन्। त्यसपछि मलाई पनि उनको माया लाग्न थाल्यो। उनले नहाँटेर आफ्नो जीवनको पृष्ठभूमि बताए। सायद उनलाई ढाँट्नुपर्ने आवश्यकता थिएन होला, तर मैले आफूलाई पुरै ढाँटेर आफ्नो पृष्ठभूमि बताएँ, किनभने मैले आफूलाई जोगाउनु थियो। मैले ढाँटेका कुरा पनि तब उनले पत्याए। त्यसपछि झन् उनीप्रति माया बढेर आयो। त्यसपछि तिनी तीन चार पटक मात्र आए, एक दुई वर्ष बिराएर, अनि आएनन्, आउँदै आएनन्। सुनेकी थिएँ नेपालमा प्रजातन्त्र खोसियो अरे, राजाले प्रत्यक्ष शासन गर्न लागे अरे। सोचेँ उनी जेल परे होलान्।
Ah
तर उनले मलाई कहिले बिहे गरौँ भनेनन्। म त एउटी बेस्या, मैले त्यसो भन्ने आँटै गर्न सकिनँ। तिमीले बिहे गरौँ भनेको भए मलाई नाई भन्न धेरै गाह्रो हुने थियो, नाई भनेको भए त्यसपछिको क्षण झन् गाह्रो हुने थियो। ती सबै अप्ठ्यारा क्षणहरूबाट म मुक्त भएँ, त्यो साह्रै सुखद पक्ष थियो। 15 वर्षसम्म मैले यो व्यवसाय गरेँ, लाखौँ कमाएँ, लाग्यो मेरो शरीरको मूल्यभन्दा धेरै सम्पत्ति कमाएँ कि क्या हो। जब पहिलो पटक सन् 1966 इन्दिरा गान्धी भारतको प्रधानमन्त्री भइन्, म त दङ्गै परेकी थिएँ। आइमाई पनि प्रधानमन्त्री हुँदो रहेछन्, अझ दङ्ग परे, ती पनि विधवा हुन्। ओहो, विधवा पनि प्रधानमन्त्री हुन सक्दा रहेछन्। ती त अझ हाम्रो पुस्ताभन्दा पनि अघिल्लो पुस्ताकी थिइन्, तिमी र म जस्तै विधवा। उनी प्रधानमन्त्री भएको उनकै देशमा उनी जस्तै विधवा म वेश्यावृत्ति गरिरहेकी थिएँ। म जस्ता कति थिए होलान् उनको देशमा, कति हजार या लाख थिए होलान्। के उनलाई यसबारेमा थाहा थिएन होला? सोच्थेँ तिनले कहिले थाहा नपाइदिने हुन्थ्यो। पैँतिस वर्षकी थिएँ होला, मेरो गर्व बसेको रहेछ। बुद्धिले फ्याँका भन्यो, मनले नफ्याँक, आखिर मनकै जित भयो। सोचेँ यो नरकबाट अब मुक्त हुनुपर्छ, मलाई मुक्त गराउन आएको हो यो गर्व। गर्व बसेपछि यदि त्यसलाई जोगाउने हो भने म यो कर्मलाई निरन्तरता दिन सक्दिनँ। बच्चा भइसकेपछि म आमा बन्छु र समय सन्तानलाई दिनुपर्छ। सन्तान भइसकेपछि मसँग लोग्ने मान्छेलाई आकर्षण गर्ने पहिलेको सुन्दरता र सुगठित शरीर रहँदैन। उमेर र सन्तान, यी दुई चिजले खाएको शरीर लोग्ने मान्छेहरूका लागि प्रिय र हुँदैन। त्यसैले स्वत म आफ्नो त्यो कर्मबाट अवकाश प्राप्त गर्छु भन्ने सोचे। थाहा थियो मलाई बिना बाबुको सन्तान जन्माउनु कति गाह्रो हुन्छ, अझ त्यो परदेशको ठाउँमा। आखिर त्यो र योमा एउटा रोज्नु नै थियो, सन्तान रोजे। किनकिन मलाई आमा भन्न मन लाग्यो, गर्व फ्याँकिन, मलाई त्यो पेसाबाट छुटाउन नै गर्व बसेको जस्तो लाग्यो। इन्दिरा गान्धी प्रधानमन्त्री भएको एक वर्षपछि मैले पेसा छोडेँ। म अभिसारिकाबाट बत्सला बने, पवित्रा र मीरा चाहिँ अभिसारिका पनि मरिए। त्यो सहरभन्दा अलि टाढै अर्को सहरमा गएर घर्किने, मसँग प्रशस्त धन सम्पत्ति थियो, त्यसैले गाह्रो भएन। तर सुरक्षाको डर लाग्यो। जस्तै भए पनि एउटी गर्भवती आइमाई, एउटा घरमा एक्लै बस्नु सजिलो थिएन। सोचिरहेथेँ नेपालतिरबाट एउटा कुनै पढ्न आएको गरिब केटो, जो 10-12 वर्षको होस्, भए कति जाति हुने थियो। उसलाई म छोराको स्थानमा राखेर पाल्ने थिएँ, उसलाई हार्दिक र आर्थिक दुवै कुराको कमी हुन दिने थिएन। राम्रो पाठशालामा पढाउने थिएँ, वरिपरिका छिमेकीहरूलाई पनि भने। नभन्दै केही दिनमा एउटा 10 वर्ष जतिको केटो फेला पर्यो। ऊ एउटी छिमेकीको घरमा काम मात्र गर्दो रहेछ नोकर भएर, जसलाई आश्रय चाहिएको थियो। मैले उसलाई मेरै घरमा सहयोगीका रूपमा राखेँ, उसले मलाई सहयोग र सुरक्षा दुवै दियो, बदलामा मैले आश्रय दिएँ। हामी दुवै खुसी भयौँ। उसलाई नोकर होइन छोराको स्थान दिएर पढाए पनि सुरुमा त उद्दङ्ग पर्यो, खुब खुसी भयो। मैले उसलाई भने मलाई आमा भनेर बोलाऊ, उसले मलाई आमा भनेर बोलाउन थाल्यो र आमालाई जस्तै व्यवहार गर्न थाल्यो। मैले पनि उसलाई छोरा भनेर बोलाउन थालेर छोरालाई जस्तै व्यवहार गरेँ। बत्सला बनिसकेपछि बनेका मेरा थुप्रै नयाँ साथी थिए, तिनलाई म अभिसारिका थिएँ भन्ने कुरा थाहा थिएन, कहिले पनि थाहा भएन। के गर्नु, बाँच्नका लागि दुनियाँलाई ढाँट्नु पर्दो रहेछ। नयाँ दुनियाँलाई भने म गर्भवती हुँदा उनी दुर्घटनामा परेर मरे। उनी पनि टुरा थिए, उनका कोही आफ्ना थिएनन्। उनले नै मलाई टुरी बनाएर गए, मेरो पनि त उनी बाहेक कोही थिएनन्। तर थियो उनले पसिना बगाएर कमाएको अलिअलि सम्पत्ति, अनि ठूलो पेट छामेर भने, र छ यो मायाको चिनो, अब मेरो बाँच्ने सारा यिनी दुई हुन्, सम्पत्ति र सन्तान। छोरी जन्मी, म आमा भएँ, पूर्ण रूपले आमा, अत्यन्त मर्यादित आमा। सायद म जसरी पूर्ण रूपले आमा अत्यन्त थोरै आइमाईहरू मात्र हुन सक्छन् होला, किनभने म कसैकी पत्नी, बुहारी जस्ता अनेकौं सम्बन्धहरूसँग सम्बन्ध नगाँसी आमा भएकी थिएँ। मलाई आमाको मात्र भूमिका निर्वाह गरी पुग्यो, पत्नी बुहारीको भूमिका निर्वाह गर्नु परेन। आमा हुनुको मातृत्व आनन्दमा मात्र डुबे। सबैले मलाई खुब माया गरे, म अर्कै भएकी थिएँ। चमकदार लुगा र श्रृङ्गारप्रति निरपेक्ष भइसकेकी थिएँ। असाध्यै सादा जीवन बाँच्न थालेँ। पहिले जस्तै पहिले करले सादा जीवन बाँचेकी थिएँ, त्यसपछि रहरले। टोल छिमेका मेरै उमेरका आइमाईहरू जो आफ्नो परिवारसँग छन् ती बडो सिङ्गारी ऋण थिए, तर उनीहरू मेरो सादापन देखेर प्रभावित हुन्थे। तिनका लोग्नेहरू अझ प्रभावित हुन्थे, तर म कहिल्यै प्रभावित भइनँ। कोही कोही त भन्थे आइमाई हुनु त बत्सला जस्ती, एकदमै सादा र सरल। ती मेरा सङ्गीहरू भन्थे आमा पत्नी र बुहारी सँगसँगै हुनुपर्दाको पीडा मध्यरात भएको छ। एकातिरबाट दुधे बालक भोकले व्याकुल भएर देब्रे स्तन चुसिरहेको हुन्छ, अर्कोतिर पति कामातुर भएर दाइने स्तन गिजोलिरहेका हुन्छन्। पल्लो कोठाबाट बुढा र रोगी ससुरा खोकिरहेका हुन्छन् अनि कराउँदै भन्छन्, बुहारी तातो पानी तताइदिए। ती मेरा सङ्गीहरू निधारमा दाहिने हात राखेर बेला बेला आफूलाई धिक्कार्थे। मलाई तिनको जीवन देखेर असाध्यै दया लाग्थ्यो। यिनीहरू पूर्ण रूपले केही पनि हुन पाएनन्, पूर्ण रूपले केहीमा पनि डुब्न पाएनन्, तर म पूर्ण रूपले डुबेँ आमा हुनुको मातृत्वमा। कहिलेकाहीँ मलाई लाग्थ्यो ती कमल शरण मेरा पति भइदिएको भए सुनमा सुगन्ध हुने थियो। मेरो छोरो जस्तै भएर बसेको ऊ बेला बेलामा नेपाल आउँथ्यो र जान्थ्यो। ऊ 13 वर्षसम्म म कहाँ बस्यो, त्यति बेलासम्म उसले बिए पास गरिसकेको थियो। एक दिन उसले भन्यो, आमा म नेपाल जान्छु, बा आमा बुढाबुढी हुनुहुन्छ, अब मेरो बिहे पनि उतै हुँदैछ। मैले उसलाई आँसुले विदाई गर्दै भने, यो घर तिम्रो लागि सधैँ खुला छ, म पनि तिम्री आमा हुँ, म पनि बुढी हुँदै गएको छु, तिमीलाई रोक्न सक्दिनँ म, तर बेला बेला आफ्नै आमा र बहिनीलाई भेट्न आऊ है। ऊ आयो, तर त्यसपछि त्यति धेरै भेट्न आएन, 3-4 पटक आयो होला। ऊ आफ्नै सांसारिक जीवनमा नेपालतिर रमाउन थाल्यो। मेरी छोरी पनि हुर्किसकेकी थिए, मलाई खासै समस्या परेन। एकपटक अचम्म भयो, त्यस्तो होला भन्ने मैले सोचेकै पनि थिइनँ। म एउटा ठुलो सार्वजनिक पुस्तकालयमा थिएँ, अचानक मैले कमल शरण जस्तै मान्छेलाई देखेँ। गहिरिएर हेरेँ, उनी कमल शरण नै रहेछन्, बुढा जस्ता भएका, आधाभन्दा धेरै कपाल फुलिसकेको। सुरुमा त चिन्न गाह्रो भएको थियो, तर एकैछिनमा चिनिहालेँ। तिनी मैले कहिले बिर्सन नसक्ने मानिस हुन्। नजिकै गरेर नमस्ते गरेँ, तिनले त चिन्नन्, घोरिए। उनलाई मैले चिन्न जति सजिलो थियो, उनले मलाई चिन्न त्यति गाह्रो, किनभने म पुरै बदलिएकी थिएँ। सादा पोसाकमा श्रृङ्गारविहीन उभिएकी थिएँ। उनी धेरै बेर गोरिए, तर अझै चिनेनन्। मलाई असाध्य अप्ठ्यारो पर्यो, म आफूलाई को भनेर चिनाऊ? पुरै शरीर निर्वस्त्र देखेको मान्छेले अनुहार मात्र देख्दा चिनेनन्। एक मन त सोचे बेकारमा मैले नमस्ते गरेँ, अर्को मनले सोचे नमस्ते गर्दा के बिग्रियो त, माफ गर्नुहोला, म त आफ्नो आफन्त भनेर झुक्किएछु भनेर चुपचाप बसे त भइहाल्यो। एकदमै दोधारमा परे, के गरौँ भए, धेरै बोलिनँ। नमस्ते बाहेक 2-3 वाक्य भन्दा अलि बेर बोलेकी भए चिन्थे कि कुन्नी। अर्को मनले भनेकै कुरा भनेर म एउटा कुर्सीमा बसेर पढ्न थालेँ, ती पनि अर्को कुर्सीमा गएर पढ्न थाले। उनले बेला बेला मतिर पुलु पुलु हेरेको म थाहा पाउँदै थिएँ, तर व्यवस्था गरे जस्तो गरे। उनलाई म त्यही नमस्ते पनि गर्ने थिइनँ, तर उनी मेरो जीवनमा मैले सबैभन्दा बढी प्रेम गरेका मान्छे थिए, सायद उनले पनि। तर हाम्रो चिन्जान हुने जुन माध्यम र तरिका थियो त्यति बेलाको, त्यो चिन्जान बाहिर अथवा त्यो जीवनबाट मुक्त भइसकेपछि गरिरहने खालको थिएन। एकदमै लज्जाबोध र हिंताबोध भइरहेको थियो। पुस्तकालय बन्द हुने बेला भएपछि म निस्किएँ। जब गेटबाट बाहिर निस्केकी मात्र थिएँ, कसैले मलाई बोलायो, सुन्नुहोस् त। मैले पछि फर्केर हेरेँ, उनी कमल शरण। ती हाँसे, 50 वर्ष हाँसो पनि बालकले हाँसे जस्तो निश्चल। मैले तपाईँलाई चिने नि, को हुँ त मलाई भन्नु त, मैले भने। तपाईँ अभिसारिका होइन? मलाई पनि उनले जस्तै ठट्टा गर्न मन लाग्यो। होइन नि, म त बत्सला हुँ। अब अल्मली नेपालो उनको थियो, खुब अल्मलिए। त्यसपछि थोरै हाँसेर भने, माफ गर्नुहोला, म पनि झुक्किएछु, बराबर भयो। ती त फर्केर जान लागे, गए। अलिकति परकी पुगेका थिए, मैले त मनै थाम्न सकिनँ, बोलाएँ, सुन्नुहोस् त। तिनले सुने र फेरि मेरो नजिकै आए। अझै म बोल्न सकिनँ। उनलाई म अभिसारिका हुँ भनेर पटक्कै चिनाउन मन लागेको थिएन। चिनाउने अरू उपाय पनि त थिएन। मेरो माइतीघरको प्रिय मान्छेसँग भाग्यले भएको भेटलाई जानी जानी म किन अभाग्यमा परिणत गरौँ? मलाई थाहा छ, चिनाएपछि उनले मलाई कुनै पनि हालतमा घृणा गर्ने छैनन्, बदलामा माया माया गर्नेछन्। मैले दृढ स्वरमा भने, हो, म अभिसारिका नै हुँ। मेरो जीवनमा हजारौँ भेटहरू भए होलान् विभिन्न मान्छेहरूसँग, जीवनभरिकै सबैभन्दा सुन्दर भेट नै त्यही थियो। उनलाई मैले आफ्नो घर लगेँ। उनी त राजनीति गर्ने मान्छे, नेपालमा एकदलीय व्यवस्था लागू भएदेखि झन्डै 8 वर्ष जेल परेर मुक्त भएका रहेछन्। नेपालमा बस्न नसकेर एकदलीय व्यवस्थाका विरुद्ध प्रवासमै बसेर तयारी गर्न यता आएका रहेछन्। उनी जेलबाट मुक्त भएको पनि 5 वर्षपछि हाम्रो भेट भयो। 5 वर्षसम्म यस्तो संयोग परेको रहेनछ। घरमा त लगे, छिमेकीहरूलाई के भन्ने? अब भने, मेरा दाई हुनुहुन्छ, कान्छा बाका छोरा, नेपालमा राजनीतिक कारणले 8 वर्षसम्म जेल पर्नुभयो, अहिले छुटेर आउनुभएको हो। कमल शरण त एकदम विद्वान मान्छे। त्यति बेला पनि मैले उनीबाट धेरै सिकेकी थिएँ, फेरि पनि सिकाएँ। त्यति बेला उनी मेरो घर 2 दिन बसेर गए, बेला बेला आइरहन्थे। तिनी आउँदा असाध्यै खुसी हुन्थे। एकजना मात्र तिनी त्यस्तो मान्छे भए जोसँग पछि पनि भेट भयो, ग्राहकसँगको जस्तो सम्बन्ध रहेन। 40 सालपछि भने कहिल्यै पनि आएनन्। सुनेकी थिएँ उनले पनि कहिल्यै बिहे गरेनन्, मैले पनि गरिनँ। तर उनका छोराछोरी कोही छैनन्, बिहे नगरी हुने कुरा पनि भएन। तर बिहे नगरे पनि मेरी भने छोरी छे। पत्र पत्रिकामा पढेकी थिएँ उनी त अहिले यस संसारमा पनि छैनन् अरे, तर म अझै यस संसारमा जिउँदैछु। मैले आफ्नो दिनचर्या सजिलो बनाउन आध्यात्मिक पुस्तकहरू पढ्न थालेँ, दर्शन र साहित्य खुब पढ्न थालेँ, विभिन्न विद्वानहरूको सङ्गत गर्न थालेँ। जसरी म वेश्यावृत्ति गर्दा सम्पत्तिबाट सन्तुष्ट थिएँ, त्यसरी नै पुस्तकहरूको अध्ययनबाट पनि म हार्दिक र बौद्धिक रूपमा सन्तुष्ट हुँदै जाएँ। जति जति पुस्तक पढ्दै गएँ, मलाई एउटा अनौठो कुराको महसुस हुँदै गयो। मैले सबैभन्दा धेरै पुस्तक त्यति बेला पढेकी रहेछु जति बेला म वेश्यावृत्ति गर्थेँ, तर यो कुराको एकाइ त्यतिखेर कहिले पनि राखिनँ। पछि पछि जब त्यति बेलाका विभिन्न पात्रहरू एक एक गर्दै मेरो मनमा आउन थाले, तिनका बोली व्यवहार क्रिया प्रतिक्रियाहरूलाई सम्झिन थाले, लाग्यो मैले त 15 वर्षसम्म एउटा ठूलो पुस्तकालय पुरै पढेकी रहेछु, पढेर अनुभूत पनि गरेकी रहेछु। त्यति बेलै मलाई जीवनको एउटा महत्त्वपूर्ण कुराको अनुभव भयो, जुन कुरा अहिलेसम्म पनि मेरो मुटुको धड्कनसँगै धड्किरहन्छ। त्यो कुरा हो, म त्यति राम्री नभएको भए सायद युवक साधुले मलाई लैजाने थिएनन्, लगिहाले पनि म त्यही आश्रममै बुढी हुने थिएँ। त्यो सम्वेकमा यतिन्जेल तपाईँ अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। अर्को शुक्रबार हामी सेतो धरतीको 18 श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मङ्गलबारको श्रुति सम्वेकमा कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन रहनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।